यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। रानी जमरा कुलरिया सिंचाई आयोजना अन्तर्गत थप सिंचाई जलविद्युत र प्रसारण लाइनको उद्घाटन। आयोजना नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा चालू आर्थिक वर्षमा 121 नयाँ कानून बनाउने लक्ष्य सहित संघीय संसदमा सूची पेश। र चीनको राजधानी बेजिङमा भारी वर्षापछिको बाढ़ीमा परि कम्तीमा 30 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिंचाई आयोजना अन्तर्गत थप सिंचाई जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले 14,300 हेक्टर सुविधाको सिंचाई आयोजना र 4.71 मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो। कैलालीको जानकी गाउँपालिका 9 कटासे स्थित सिंचाई नहरबाट उत्पादित विद्युत 33 केभी प्रसारण लाइनमा जोड़िएको छ। राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम शुरू भएको हो। प्रधानमन्त्री ओलीले सो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा, आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले 120 वर्ष अघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सिपबाट शुरू भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खड़ा भएको बताउनुभयो। देश विकासकामा एकजुट हुनुपर्ने आवश्यकता औल्याउनु हुँदै प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा राजनीति जोड्न नहुनेमा जोड़ दिनुभयो।
अहिलेको सरकार देश विकासका लागि प्रतिबद्ध छ र यस्ता कार्यहरू अगाडि बढाउनुपर्छ। ऊर्जा मन्त्रालय, सिंचाई विभाग, सिंचाई मन्त्रालयलाई म भन्न चाहन्छु, यी अहिले मैले नाम लिएका आयोजनाहरू छिटो गर्नका लागि ध्यान जाओस्। हाम्रो देश हामीले विकास गर्नुपर्छ र यो देशको विकासका लागि जुट्न म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु। दिनै पछि पोलिटिक्स, दिनै पछि मतभेद चुनावका बेला गर्नुपर्ने स्पर्धा अघि पछि मिलेन देशमा। यो राजनीतिक पक्षपातले के हुन्छ, यो पक्की नहर बन्यो, यसबाट फलानाको खेत सिंचाइ हुने, फलानाको नहुने भन्ने हुन्छ, यसले जहाँसम्म भेट्छ सबैको खेत सिंचाइ गर्छ, यसमा पोलिटिक्सको कुरा हुन्छ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिंचाई आयोजना सिक्टा, बबई, महाकाली तेस्रो, भेरी, बबई र सुनकोशी मरिन बहुद्देश्य आयोजनाहरू शीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभयो। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अहिलेको सरकार देश विकास र आर्थिक समृद्धिका लागि बनेकाले अन्य आयोजनाहरू सफल पार्दै जाने बताउनुभयो। सो आयोजनाले टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा अब तेस्रो चरण अन्तर्गतको आयोजनाबाट भजनी, जोशीपुर, बर्दगोरिया, घोडागुड़ी लगायतका पालिकामा सिंचाई विस्तार र कृषि उत्पादन वृद्धि हुने जनाइएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले चालू आर्थिक वर्षमा 121 नयाँ कानून बनाउने लक्ष्य राखेर मन्त्रालयले प्राथमिकता निर्धारण गरी संघीय संसदमा सूची पेश गरेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा कानून मन्त्री चौरसियाले सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी विधेयकको प्राथमिकता खुलाई लक्ष्य निर्धारण गरिएको बताउनुभयो। उहाँले सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सृजित दायित्व समेतका आधारमा नयाँ कानून बनाउन लागि बताउनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीनको पहिचान तथा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको र त्यस अनुसार नै जग्गा वितरण गर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक 2082 माथिको छलफलमा मन्त्री अधिकारीले सबै पालिकाहरूले भूमिहीनको वर्गीकरण नगरेको उल्लेख गर्नुहुँदै भूमिहीन दलित तथा सुकुम्बासीको वर्गीकरण भएको पालिकामा मात्र जग्गा वितरण प्रक्रिया अगाडि बढ़ाइने जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योगिक व्यवसायलाई लगानी गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानिपामा आज आयोजित कार्यक्रममा सभापति देउवाले कांग्रेस र नेकपा एमाले बीच भएको सात बुँदे सहमतिको एउटा महत्वपूर्ण उद्देश्य अर्थतन्त्र चलायमान बनाउनु भएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक संस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा उहाँले सामाजिक संस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड़ दिँदै बदलिएको राजनैतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
हा त पनि एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 संशोधनकर्ता सदस्यहरूसँग छलफल गरेको छ। समितिको आजको बैठकमा सदस्यहरूले हाल नेपालको हवाई सेवा अन्तर्राष्ट्रिय स्तरमा कालो सूचीमा रहेकाले अब बन्ने कानून त्यसलाई हटाउने गरी बनाइनुपर्ने, सेवा स्तरको संस्थागत सुधारमा ध्यान दिनुपर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने गरी कानून निर्माण गरिनुपर्ने लगायतका विषयमा सुझाव दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मीडिया काउन्सिल विधेयकमा आज विभिन्न संचार माध्यमका सम्पादकहरूसँग सुझाव लिएको छ। समितिको आज बसेको बैठकमा विभिन्न संचार माध्यमका सम्पादकहरूले मीडिया काउन्सिललाई अर्धन्यायिक निकायका रूपमा राख्नुपर्ने, विदेशी अनुदान लिने व्यवस्था हटाउनुपर्ने र संसदीय प्रक्रियाबाट काउन्सिलको नेतृत्व चयन गरिनुपर्ने सुझाव दिनुभयो। समितिले यसअघि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू, विश्वविद्यालयका प्राध्यापकहरू र पत्रकारितासँग सम्बन्धित विभिन्न संगठनका प्रतिनिधिसँग मीडिया काउन्सिल विधेयकमाथि सुझाव लिएको थियो। सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पश्चात अन्तर्राष्ट्रिय संस्थाको छात्र संगठन एआईएन मधेस प्रदेशले सक्रियता देखाएको छ। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले सुक्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र सिंचाई पुर्याउन अनुरोध गरेपछि प्रदेशमा अन्तर्राष्ट्रिय संस्थाहरूले नियमित गतिविधि गर्नुका साथै खानेपानी र सिंचाईको काम शुरू गरेको बताउनुभयो। डिभिजन वन कार्यालय झापाले एक वर्षमा 52 लाख रूपैयाँको बिरूवा उत्पादन गरेर निशुल्क वितरण गरेको जनाएको छ। तेजपात, बाँस, कुसुम, विजय साल, कदम, मलेसियन साल, टिक, खमारी, टाँकी, वीरेन्द्रफूल, गुलमोहर, अमला जातिका 2,40,000 बिरूवा वितरण गरिएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अमृत बहादुर लिम्बुले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको राजधानी बेजिङमा मुसलधारे वर्षापछि आएको बाढ़ीका कारण अहिलेसम्म कम्तीमा 30 जनाको मृत्यु भएको छ। बेजिङमा गत शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। बाढ़ीका कारण अहिलेसम्म 80,000 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बेजिङ प्रशासनले जानकारी दिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका क्रममा व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्च तहमा वार्ता गर्ने गरी तयारी भइरहेको बताउनु भएको छ। नेपाल फ्रेड फरवार्डर्स एसोसिएशनले 31 कार्गो दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले व्यापार समस्या समाधानको विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउने मन्त्रालयको कार्यक्रम तय भएको बताउनुभयो। प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा व्यापार प्रवर्धनका विषयमा पनि वार्ता हुने मन्त्री भण्डारीले उल्लेख गर्नुभयो। कार्यक्रममा महालेखा नियन्त्रक शोभाकान्त पौडेल, आयोजक संस्थाका अध्यक्ष राजेन्द्र संग्रौला लगायतले नेपालले अन्य देशसँग गरिरहेको व्यापार प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनु भएको थियो। नेपाली दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाई विश्व बजारमा पठाउने तर्फ ध्यान दिनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताउनु भएको छ। नेपाल डेयरी एसोसिएशनद्वारा मंगलबार आयोजित खीर प्रवर्धन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतिपय दुग्धजन्य उत्पादन विदेशबाट आयात गर्नु परेको अवस्थालाई ध्यानमा राखी अब स्वदेशी उद्योगले उत्पादन गरेको दुग्ध पदार्थको निर्यात गर्नेतर्फ ध्यान दिनु आवश्यक भएकोमा जोड़ दिनुभयो। अर्थतन्त्रको आधार स्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा लगानी बढ़ाउन समेत व्यवसायहरूलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गर्नुभयो। साउन 15 गते खीर खाने दिन देशभर करिब 80 लाख लिटर दूध खपत हुने र सो बापत करिब 1 अर्ब 40 करोड़ रुपियाँको कारोबार हुने एसोसिएशनले अनुमान गरेको छ। चितौंमा दर्ता भएका 383 वटा उद्योगहरू 1 वर्षको अवधिमा बन्द भएका छन्। यस अवधिमा कृषि मूलक उद्योग 179 वटा बन्द भएको कार्यालयका सूचना अधिकारी शक्तिमान कुमारले बताउनुभयो। 1 वर्षको अवधिमा 331 वटा नयाँ उद्योगहरू दर्ता भएका छन्। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से विगत 4 वर्ष अघिको उच्च बिन्दुमा पुगेको छ। मंगलबार शेयर बजारको परिसूचक 30.76 अंकले बढ़ेर 3,002.07 बिन्दुमा कायम भएको छ। मंगलबार 321 कम्पनीहरूका 18,52,93,23,000 रुपियाँमा किनबेच भएका छन्। अघिल्लो दिनको तुलनामा मंगलबार कारोबार रकम भने घटेको छ। मुगु जिल्लाबाट गत आर्थिक वर्षमा 4 करोड़ बराबरका खाद्य वस्तु विभिन्न जिल्लामा निर्यात भएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लले गत आर्थिक वर्षमा जिल्लाका किसानले उत्पादन गरेका खाद्य वस्तु बिक्रीबाट 4 करोड़ रकम जिल्लामा भित्रिएको जानकारी दिनुभयो। मुगु जिल्लालाई सिमी जोनका रूपमा विकास गरेर विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ। कार्यक्रमले सिमी ढुवानीमा किसानलाई 50% अनुदान दिन थालेको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल एएफसी U23 एसियन कप छनौट अघि कुनै मैत्रीपूर्ण खेल नखेल्ने भएको छ। एसियन फुटबल महासंघ एएफसीले गरेको समूह विभाजनमा नेपाल समूह केमा रहेको छ। यो समूहमा ताजिकिस्तान, सिरिया र फिलिपिन्स छन्। तर वरियतामा आफूभन्दा माथि रहेका टोली भए पनि नेपाल सामान्य अभ्यासकै भरमा छनौट खेल्न ताजिकिस्तान जाने भएको हो। U23 टोलीमा भएका अधिकांश खेलाड़ी सिने टोलीमा रहेका कारण छुट्टै मैत्रीपूर्ण खेल बिनै उज्बेकिस्तान जाने अखिल नेपाल फुटबल संघ एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। यस छनौट प्रतियोगितामा 44 वटा U23 राष्ट्रिय टोली सहभागी हुनेछन्। ती टोलीलाई 11 समूहमा विभाजन गरिएको छ। छनौट चरणका खेल सेप्टेम्बर 1 देखि 9 सम्म सञ्चालन हुनेछन्। प्रत्येक समूहको शीर्ष टोली र 4 उत्कृष्ट उपविजेता टोलीले 2026 साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन्। आयोजक राष्ट्र साउदी बने सिधै छनौट भइसकेको छ। अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको समूह विभाजन सम्पन्न भएको छ। मंगलबार एसियन फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको समूह विभाजन अनुसार दक्षिण एसियाली राष्ट्र बंगलादेश र साबिक विजेता चीन एकै समूहमा परेका छन्। समूह बीमा यी दुईसँगै पूर्व विजेता उत्तर कोरिया र उज्बेकिस्तान छन्। छनौट चरण पार गर्दै उज्बेकिस्तान र बंगलादेश पहिलो पटक एसियन कपमा सहभागिता जनाउँदैछन्। छनौट प्रतियोगितामा उज्बेकिस्तानले नेपाल, लाओस र श्रीलंकालाई पछाडि पार्दै अस्ट्रेलियाको टिकट काटेको हो। यसै गरी बंगलादेशले म्यानमार, बहराइन र तुर्किस्तानलाई हराएको थियो। त्यस्तै भारतले समूह सीमा जापान, भियतनाम र चाइनिज ताइपेनसँग प्रतिस्पर्धा गर्नेछ। भारत पनि पहिलो पटक छनौट चरण पार गरेर एसियन कप खेल्दैछ। छनौट प्रतियोगितामा थाइल्याण्ड, टिमोर लिस्टे, इराक र मंगोलियालाई पछि पार्दै भारतले ऐतिहासिक सफलता हासिल गरेको थियो। आयोजक अस्ट्रेलिया रहेको समूह एमा दक्षिण कोरिया, इरान र फिलिपिन्स छन्। यो समूहलाई प्रतियोगिताकै सबैभन्दा कठिन समूह मानिएको छ। प्रतियोगिता मार्च 1 देखि 21 सम्म अस्ट्रेलियाका 3 शहरमा हुनेछ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। रानी जमरा कुलरिया सिंचाई आयोजना अन्तर्गत थप सिंचाई, जलविद्युत र प्रसारण लाइनको उद्घाटन। आयोजना नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा चालू आर्थिक वर्षमा 121 नयाँ कानून बनाउने लक्ष्य सहित संघीय संसदमा सूची पेश र चीनको राजधानी बेजिङमा भारी वर्षापछिको बाढ़ीमा परि कम्तीमा 30 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।